أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. صوتي ما ساعتي. تصوف کے بارے میں جیسے میں نے عرض کیا تھا کہ یہ ایک ایسی جہت ہے جس کے مقاصد کچھ اور تھے، لیکن وقت کے ساتھ ساتھ جب اس میں کچھ غیر ذمہ دار لوگ شامل ہوئے تو اس نے کوئی اور رخ اختیار کر لیا. اس کا بنیادی مقصد تو یہی تھا کہ مسلمانوں کی تربیت اس انداز میں کر دی جائے کہ وہ شریعت پر عمل کرنا شروع کر دیں، جو ولایت کے اعلیٰ مقام تک پہنچے ان بزرگوں نے اللہ کے حکم کے مطابق اپنی ذمہ داری پوری کرتے ہوئے اسلام کو پھیلانے کی کوشش کی اور لوگ ان کے ارد گرد اکٹھے ہوئے. بعد میں انہی بزرگوں کے کردار سے متاثر ہو کے انہوں نے اسلام قبول کر لیا لوگوں نے، اور یہی وجہ ہے کہ انڈین سب کانٹیننٹ کے اندر اسلام جو پھیلا ہے اس میں بہت بڑا حصہ ہے ان اولیاء اکرام کا جنہوں نے اپنی زندگیاں اسلام کے لیے وقف کر دی. تو یوں کہ یہ کہ اسلام میں تصوف نے ایک بڑا رول پلے کیا اللہ کے اس پیغام کو آگے پھیلانے کے لیے جو آپ صلی اللہ علیہ وسلم نے ہمیں دیا تھا. اس کے ساتھ ہی ساتھ معاشرے کے ٹھکرائے ہوئے لوگوں کو ان فقیروں نے اپنے گلے سے لگایا اور اپنے اخلاق کے ذریعے انہیں چور، ڈاکو اور اسی طرح کے دوسرے برائیوں میں ملوث لوگوں کو اپنے اخلاق اور اپنی محبت کے ذریعے سیدھی راہ دکھانے میں کامیاب ہوئے. فقیر کبھی بھی کسی ایسے انسان کو اپنے سے دور نہیں کرتا جو معاشرے کا ٹھکرایا ہوا ہو. ہمارے یہاں خاص طور پہ انڈین سب کانٹیننٹ میں جہاں ہندو کلچر کا غلبہ رہا ہے، یہ دستور رہا کہ ہم نے ایسے لوگ جو کردار کے اعلیٰ پیمانے پر پورے نہیں اترتے تھے انہیں دور کر دیتے ہیں ہم لوگ، معاشرہ انہیں اپنے سے دور کرتا ہے. لیکن یہ فقیر لوگ ہیں جو ایسے دھتکارے ہوئے لوگوں کو، رد کیے ہوئے لوگوں کو سینے سے لگاتے ہیں، انتہائی پیار اور محبت کا اظہار کرتے ہیں ان کے ساتھ، اور صرف اپنی محبت کے ذریعے انہیں راہ راست پر لے آتے ہیں. یہ جہت جتنی اعلی مقاصد لیے ہوئے تھی وہ چند ایک غیر ذمہ دار لوگوں کی وجہ سے بدنام ہوئی. اور علامہ اقبال جیسا شاعر جو کہ خود بھی ولی اللہ تھا، اس نے کہا کہ یہ بے عملی کی راہ ہے. یہ شاید اس لیے کہنا پڑا کہ خانقاہوں کا نظام جو بہت احتیاط اور تدبر کے ذریعے سے چاک آؤٹ کیا گیا تھا کہ وہاں آنے والا ہر شخص ایک مثالی انسان اور مسلمان بن سکے، ان خانقاہوں میں لوگوں کے نذرانوں پر پلنے لگے اور یوں بے عملی کی راہ اختیار کر لی. اور یہی چیز آہستہ آہستہ معاشرے کے دوسرے شعبوں میں بھی در آئی کہ ہم نے بجائے محنت کرنے کے وظائف اور تسبیحات پر انحصار ہمارا ہو گیا. اور سمبھاؤ دی ادر یہ انحصار وقت کے ساتھ ساتھ بڑھتا ہی چلا جا رہا ہے. آج وہ دور ہے کہ ہم میں سے بہت کم لوگ ایسے ہیں جو محنت پر انحصار کرتے ہوں. ہمارا تمام تزور وظائف اور تسبیحات اور دعاؤں پر ہے کہ ہم کسی دعا کرنے والے کے پاس چلے جائیں، اس سے دعا کرا لیں کہ اللہ ہمیں کامیاب کر دے، اور اس کے بعد ہم فارغ ہیں. میری جب بھی آپ سے گفتگو ہوئی میں نے کوشش کی کہ یہ بات آپ کی خدمت میں عرض کرتا رہوں بار بار کہ رب تعالیٰ بے عمل لوگوں کو پسند نہیں کرتا، رب تعالیٰ ان لوگوں کو پسند کرتا ہے جو مجاہدوں کی طرح عمل کے لیے ہر وقت اپنے کمر کس کے رکھتے ہیں۔ اللہ کو باعمل اور چست لوگ پسند ہیں، سست پسند نہیں۔ آپ سے پہلے بھی گزارش کی کہ اسلام آپ صلی اللہ علیہ وسلم کے ذریعے ہم تک پہنچا اور اسے رب تعالیٰ نے محفوظ کر دیا قرآن پاک میں۔ قرآن پاک بلا شبہ کلام الہی ہے اور اس میں ہمارے لیے گائیڈنس موجود ہے، لیکن جیسے میں نے پہلے بھی عرض کیا کہ قرآن میں اللہ تعالیٰ نے مونوٹنی کو توڑا ہے۔ انسان مونوٹنی سے، جو چیزیں مونوٹنس ہیں، ان سے اکتا جاتا ہے بڑی جلدی۔ تو اللہ نے انسان کی فطرت کو سامنے رکھتے ہوئے بیان کی مونوٹنی کو اس میں توڑا ہے۔ کہیں رب نے ایک ہی فکرے کو، ایک ہی حکم کو اللہ نے مختلف انداز میں بیان کیا ہے، کہیں تو اس نے انسان کو ترغیب دی ہے، کہیں عبرت کا سبق دیا ہے، کہیں سزا کا خوف دلایا ہے، کہیں قصے کہانیوں سے انسان کو انسپائر کیا ہے۔ لیکن اس کے باوجود قرآن زیادہ تر سمبولک ہے، اشارات دیے گئے ہیں اور اس کی تشریح ہمیں ملتی ہے آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ کی صورت میں۔ بحثیت مسلمان ہم سب کا ایمان ہے اور حقیقتاً ہے بھی ایسا ہی کہ آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ در حقیقت عملی قرآن ہے۔ آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ میں کوئی ایک فعل ایسا نہیں ہے جو اسلام کے احکامات کے مطابق نہ ہو۔ ہمارے لیے سب سے آسان طریقہ اسلام پر چلنے کا یہ ہے کہ ہم کچھ بھی نہ کریں، صرف زندگی میں ہر قدم اٹھانے سے پہلے، زندگی میں ہر بات کہنے سے پہلے ہم نظر دوڑا لیں کہ آپ صلی اللہ علیہ وسلم نے ایسے موقع پر کیا عمل فرمایا تھا، سیدھا سیدھا اس کی نقل کر لیں، تو یوں ہم اسلام پر عمل پیرا ہوتے چلے جائیں گے۔ علم کے لیے تفاسیر کا پڑھنا، فقہ کی کتابوں کا پڑھنا بہت اچھا ہے، علم انسان کو حاصل کرنا چاہیے، لیکن اگر انسان کی ذہنی سطح ابھی وہاں تک نہ گئی ہو جہاں مختلف علماء کرام کی تفاسیر لکھی ہوئی ہماری سمجھ میں آ سکیں، تو وہ بعض اوقات ہمارے لیے مشکل کا سبب بن جاتی ہیں، کنفیوژن پیدا ہو جاتا ہے۔ ہمارے اکابرین جو گزرے، اس میں بڑے بڑے روشن نام ہیں جو علم کی انتہائی بلندیوں پر تھے۔ علم کا ذکر جب آتا ہے تو جناب حضرت امام غزالی رحمۃ اللہ علیہ کا نام سب سے پہلے ذہن میں آتا ہے۔ حضرت پیرانی پیر غوث العظم دستگیر صاحب علم کی انتہائی بلندیوں پر تھے۔ اگر مجھ جیسا شخص حضرت امام غزالی رحمۃ اللہ علیہ صاحب کی لکھی ہوئی تفسیر کو پڑھے یا ان کی کسی اور کتاب کو پڑھے تو وہ سمجھ میں میری نہیں آئے گی، کیونکہ میری بنیادیں وہ نہیں ہیں کہ میں اس مقام جہاں حضرت امام غزالی نے جس مقام سے لکھا ہے اس کتاب کو میں اسے سمجھ پاؤں، تو کنفیوژن پیدا ہو جائے گا۔ اسی طرح اگر میں حضرت امام ابو حنیفہ کو پڑھنے لگوں، حضرت امام احمد بن حنبل کو پڑھ لوں، امام شافعی کو پڑھوں، وہ میری سمجھ میں نہیں آئیں گے، کیونکہ میں علم کے اس مقام پر نہیں ہوں کہ جہاں چیزیں سمجھ آئیں، تو وہاں میں کنفیوز ہوتا رہوں گا۔ اس کنفیوژن سے بچنے کا بڑا آسان طریقہ ہے کہ آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ تو سمجھ میں آتی ہے، इसमें कोई दुश्वार काम नहीं है कि मैं ये समझ सकूं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी भर कभी झूठ नहीं बोला। कतन कोई मुश्किल काम नहीं है। मेरे लिए ये समझना भी कोई मुश्किल काम नहीं है कि आप सल्लल्लाहु अलैहि वसल्लम अपने वादे के इतने सादिक थे कि एक बार एक शख्स का इंतजार करते करते 3 दिन एक ही पॉइंट पर गुजार दिए बैठे बैठे, कि वो कह गया था कि यहां इंतजार करो मैं अभी आता हूं, और आपने फरमाया कि मैं इंतजार कर रहा हूं। उस वादे को पूरा करने में एक ही जगह बैठे रह गए 3 दिन। माफ कर देने कि जज्बे को समझना कतन दुश्वार नहीं है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उन तमाम लोगों को सदक दिल से वहीं उसी वक्त माफ फरमा दिया जब उन्होंने आपके साथ कोई ज्यादती की। अहले ताइफ के लिए दुआ फरमाई उनके पथराव के नतीजे में। और सबसे बड़ी बात यह है कि जब मक्का में दाखिल हुए फातह की हैसियत से, तो आप सल्लल्लाहु अलैहि वसल्लम सर इतना झुकाते चले गए नीचे के हत्ता कि आपकी रेश मुबारक ऊंटनी की बैक को टच करने लग गई। यह आजी और इंकसारी और दरगुजर उफ का यह मकाम है। इसे समझना मेरे लिए दुश्वार नहीं है। किसी शख्स को कभी शर्मिंदा नहीं किया सरे महफिल, कभी किसी शख्स के ऐब नहीं उछाले हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी भर कभी अपनी जुबान से कोई ऐसा लफ्ज नहीं निकाला जिससे किसी शख्स की तौहीन हो जाए, किसी शख्स का कोई ऐब खुलकर सामने आ जाए, या किसी शख्स के लिए शर्मिंदगी का बायस बन जाए कोई बात। ऐसी एहतियात फरमाते थे आप सल्लल्लाहु अलैहि वसल्लम। इन चीजों को समझना मेरे लिए कोई दुश्वार नहीं, बावजूद अनपढ़ होने के, बावजूद कम इल्म होने के, इन्हें समझना कोई दुश्वार काम नहीं है मेरे लिए। आप सल्लल्लाहु अलैहि वसल्लम उम्र भर खुद फाके करके दूसरों को खिलाते रहे हैं, दूसरों की जरूरियात का एहसास इस तरह से किया कि कर्ज लेके दूसरों की मदद कर देते रहे हैं। यह समझना भी मेरे लिए कोई दुश्वार काम नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम की अजवाजी जिंदगी, ये पहलू बड़ा हैरत अंगेज है जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने हम मर्दों को एक तलकीन फरमाई है जो कि कुछ वजूहात की बिना पर शायद कुछ ज्यादा आम नहीं किया हम लोगों ने, इसलिए कि उसमें मर्दों पर जद आती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया कि अपनी बीवियों की कोताहियों, उनकी खताओं, उनकी तल्ख बयानी, उनकी तुंदी मजाज, उनके हाथों होने वाले नुकसानात को खंदा पेशानी से बर्दाश्त किया करो। मेरे लिए कोई दुश्वार नहीं है समझना कि मुझे अपनी वाइफ के साथ क्या सलूक करना चाहिए। महफिल में बैठ के आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने दुखों और अपनी मुसीबतों का कभी जिक्र नहीं किया, हमेशा खुश मजाजी का मजाहरा किया है, बावजूद जिंदगी के दुश्वार होने के खुश मजाजी का मजाहरा किया। मेरे लिए ये भी दुश्वार नहीं समझना कि मुझे महफिल में बैठ के किस किस्म की गुफ्तगू करनी चाहिए। गर्ज के जिंदगी का कोई पहलू हम देखते जाएं, आज हमें मगरिब सबक सिखाता है तहजीब का, दरगुजर का, बुर्दबारी का, जबकि इससे बड़ा सबक मुझे 1400 साल पहले पढ़ा दिया गया था। मगरिब तो सिर्फ जुबान से सबक पढ़ाता है, लेकिन जब अमल का वक्त आता है तो वहां रवैया कुछ और हो जाता है। इराक की जंग उसका मुंह बोलता सबूत है कि वहां किस तरह से मफतूह लोगों को जलील ख्वार किया गया, उनके साथ किस किस्म का रवैया रखा गया। लेकिन 1400 साल पहले जो सबक हमें आप सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ाया था, वो बाकायदा एक्सरसाइज हुआ है, जिस जमाने में हम सरबुलंद थे और हम मुल्क पर मुल्क फतह कर रहे थे, तो हमने उस पर अमल करके देखा, उसके नतायज भी देखे। गालिबन इंसानी तारीख का वो पहला मौका था जहां पे जंग के भी असूल कायम किए गए, जंग के असूल बयान कर दिए गए कि जब तुम दुश्मन के इलाके में जाओ तो दरख्तों को मत काटो, बस्तियों को उजाड़ो नहीं, मकानों को आग नहीं लगाओ। जो लोग अपने घरों में दाखिल हो जाएं, घरों में बंद हो जाएं, उन पर हाथ ना उठाओ, बूढ़ों पर हाथ ना उठाओ, बच्चों पर हाथ ना उठाओ, औरतों पर हाथ ना उठाओ। जो तुमसे पनाह मांग ले उसे पनाह दे दो, उसे अमान है। अनाज को, खड़ी फसलों को तबाह बर्बाद करने से मना कर दिया गया। ये वो सबक है जो 1400 साल पहले हमें दिया गया था और हमने तकरीबन 250 सदियां इस पर अमल किया है। लोग आज हमें फंडामेंटलिस्ट कहते हैं। आई विश कि मैं फंडामेंटलिस्ट होता। ये जो मुझ पर इल्जाम दिया जा रहा है कि मुसलमान फंडामेंटलिस्ट है, मेरी ख्वाहिश है कि मैं फंडामेंटलिस्ट होता, क्योंकि अहले यूरोप सलाहुद्दीन अयूबी से वाकिफ हैं, तो मैं उसी का रेफरेंस देता हूं। फंडामेंटलिस्ट सलाहुद्दीन अयूबी था, और उस फंडामेंटलिस्ट का किरदार ये रहा कि जब वो अपनी कमांड पोस्ट से मैदान जंग का नजारा कर रहा था तो उसने देखा कि उसका फौज का एक अफसर रिचर्ड दी लाइन हार्ट के साथ मुकाबला कर रहा है, और रिचर्ड दी लाइन हार्ट के घोड़े की टांगें एक सिपाही ने काट दी हैं और पैदल हो गया है। तो फौरन अपने जाती अस्तबल से एक बेहतरीन घोड़ा भेजा इस पैगाम के साथ कि इस घोड़े पर सवार होकर लड़ो मेरे अफसर से। ये फंडामेंटलिस्ट था, उसने अपने अफसर को फायदा नहीं उठाने दिया कि रिचर्ड दी लाइन हार्ट पैदल हो गया, अब उसे वो कत्ल कर दे। ये फंडामेंटलिस्ट सलाहुद्दीन अयूबी था। जब खुद उसके साथ रिचर्ड दी लाइन हार्ट का मुकाबला हुआ तो रिचर्ड दी लाइन हार्ट की तलवार टूट गई, तो इस फंडामेंटलिस्ट ने अपना हाथ रोक लिया, अपने असलाखाने से नई तलवार मंगवा के रिचर्ड दी लाइन हार्ट को दी कि अब मुझसे मुकाबला करो। और ये एक फंडामेंटलिस्ट ही था जिसको ये पता लगा कि मेरा दुश्मन रिचर्ड बीमार है और किसी तरह उसको सेहत नहीं हो रही, तो अपना तबीब खास यूरोप रवाना कर दिया कि जाके रिचर्ड का इलाज करो। आई विश कि मैं ऐसा फंडामेंटलिस्ट होता कि मैं अपने दुश्मन का इलाज अपने पर्सनल फिजिशियन से करवा सकता, या अपने दुश्मन के साथ मैं इस किरदार का मुजाहरा कर सकता जो सलाहुद्दीन अयूबी ने किया है। इसमें इल्जाम किसी और पर नहीं है कि मैं ये कहूं कि हिंदू ने साजिश की, इसराइल ने साजिश की या अमेरिका ने। कोई किसी के खिलाफ साजिश नहीं कर सकता है तवक्ते के वो खुद इतना कमजोर ना हो गया हो कि दूसरे उस पर पिल पड़े। गिद्ध किसी इंसान पर हमला नहीं करता उस वक्त तक जब तक कि वो मर ना जाए, मरे हुए इंसान पे गिद्ध हमला करता है। तो दुश्मन भी हम पे हमला उस वक्त करता है जब हम कमजोर हो गए हों, खत्म हो गए हों। तो आज अगर कहीं, और ये भी एक बात मेरी याद रखिए, इसमें शायद बहुत से लोग इख्तलाफ करेंगे मेरी इस बात से, इंसान की ताकत इन मसल्स में नहीं है, इंसान की ताकत यहां है, लेकिन बदकिस्मती से हम मस्कुलर पावर को डेवलप करने के किस्से में रहते हैं, और इंटेलेक्चुअल पावर उस वक्त आती है इंसान में इस जगह जब उसका मॉरल कैरेक्टर बड़ा स्ट्रांग होता है। और मॉरल कैरेक्टर, याद रखिए, सिर्फ इबादत का नाम नहीं है, शायद बहुत से लोगों को ये बात बुरी लगेगी, लेकिन हकीकत यह है कि अल्लाह ताला ने इबादत को जीना बनाया है इंसान के लिए, मुसलमान के लिए, कि वो इस जीने के जरिए नेकी की आला मंजिल पर चला जाए। यहीं पर गुफ्तगू करते हुए मैंने एक दिन अर्ज किया था कि नमाज बुनियादी सतून है इस्लाम का, ऐसा अहम रुकन है कि रोजे महशर सबसे पहले पूछगिछ नमाज ही की होगी। कुफ्र और इस्लाम के दरमियान फर्क नमाज ही का बताया गया है। आप सल्लल्लाहु अलैहि वसल्लम ने इतने सख्त अल्फाज कहीं नहीं कहे जितने नमाज के लिए फरमाए कि जो लोग नमाज के लिए मस्जिद तशरीफ नहीं ले जाते, मेरा दिल चाहता है कि मैं उनके घरों को जला दूं। बड़े सख्त अल्फाज फरमाए हैं आप सल्लल्लाहु अलैहि वसल्लम ने। नमाज की अहमियत यह है, लेकिन अल्लाह ही के अल्फाज को अगर हम जरा सा गौर से देख लें कि नमाज बुराइयों से बचा लेती है, बचाती है। अल्लाह का कहा कभी गलत नहीं हो सकता, वो बरहक है। तो अगर नमाज हमें बुराइयों से नहीं बचा पाती तो अल्लाह का फरमान तो गलत नहीं हो सकता। यह है कि जो नमाज हम नमाज के तौर पर पढ़ रहे हैं, हम नमाज नहीं पढ़ रहे, एक ड्रिल कर रहे हैं, क्योंकि अगर नमाज हम पढ़ रहे हैं तो फिर वो हमें बुराइयों से बचा लेगी। वो जो मैंने जीने की बात की थी, अल्लाह के इस फरमान से ही साबित हो जाएगी कि नमाज हमें बुराइयों से बचाती है, नेकी की तरफ ले जाएगी। जकात हम पर फर्ज है, जो साहिब निसाब हैं उन सब पर फर्ज है वो। और इसमें एक छोटी सी गलतफहमी है कि हम ये कहते हैं कि जकात 2.5% फर्ज है, ये कम से कम है। 2.5% कम से कम है, 2.5% नहीं है वो, 2.5% कम से कम है। इससे ऊपर हम जितनी चाहें अदा कर दें जकात, ये मिनिमम लेवल रब ताला ने मुकर्रर किया है। हम अपने दूसरे भाई बंदों की मदद करते हैं, ऐसे हमारे भाई जो फाइनेंशियली उतने फॉर्चुनेट नहीं हैं जितने साहिब निसाब, हज की कंडीशंस देखिए क्या हैं। एहराम बांधने के बाद जो कंडीशंस हैं उनको देख लीजिए, वो सब दूसरों के लिए अमान की कंडीशंस हैं सब। तो ये इबादत जीना है नेकी तक ले जाने का, और जब इंसान इन्हें कंबाइन कर लेता है, क्योंकि दोनों चीजें हकूकुल्लाह और हकूकुल इबाद दोनों के दोनों हम पर फर्ज हैं, और जब हम इन दोनों को अदा करते हैं तो हमें मॉरल स्ट्रेंथ मिलती है। वो मॉरल स्ट्रेंथ जो टीबी की आखिरी हद पर पहुंचे हुए एक शख्स को इतनी ताकत देती है कि वो तीन कुवतों के साथ बयावक्त लड़ ले, अंग्रेज, हिंदू और मुसलमानों का एक सेक्शन जो अंदर से ही लड़ रहा था, और वही टीबी का आखिरी हदों को पहुंचा हुआ मरीज पाकिस्तान बनाता है। ये उस आदमी के मॉरल कैरेक्टर के नतीजे में उसको मिलने वाली स्ट्रेंथ का आउटकम है पाकिस्तान। तो इंसान के अंदर मजबूती आ ही नहीं सकती अगर वो मॉरल कैरेक्टर स्ट्रांग ना हो उसका। ये जो हम शुरू दिनों में इस्लाम के 220 मरबा मील इलाका पर डे के हिसाब से फतह कर रहे थे, जबकि हमारे मुकाबले पर उस वक्त की दो सुपर पावर्स थीं, रोम और फारस, इन दोनों सुपर पावर्स से हमने टक्कर ली है, और खुद हमारा आलम यह कि पेट भर के रोटी कभी नसीब नहीं हुई। घोड़े की नंगी पीठ पर बैठ के हमने सैकड़ों कोस का सफर तय किया है, हमने घोड़े की नंगी पीठ पर बैठ के जंगें लड़ी हैं। ये हमारी मॉरल स्ट्रेंथ थी, इसलिए कि हम में से बहुत नेग्लिजिबल तादाद थी ऐसे लोगों की जो झूठ बोले। बिलअमूम सच्चे लोग थे हम बला के ईमानदार लोग थे। हम अपनी इज्जत की तो शायद इतनी परवाह नहीं करते थे, लेकिन दुश्मन की ख्वातीन की इज्जत के महाफिज बने थे हम। हमें अपनी जान की परवाह नहीं थी। तो जो मशहूर वाकया है ये गालिबन मैंने शायद क्लास 7 में इंग्लिश की किताब में पढ़ा था कि एक जंग में जब फतह हो गई मुसलमानों को तो जख्मियों को एक जगह इकट्ठा किया गया, एक लंबी कतार बन गई, उन्हें लिटाया गया जमीन पे मरहम पट्टी के लिए। तो एक सिपाही ने, वो मुसलमान खवातीन जो मरहम पट्टी कर रही थी जख्मी मुजाहिदों की, उसने आवाज दी अल अतश। तो वो खातून जो मरहम पट्टी कर रही थी वो पानी का प्याला लेके उस सिपाही तक गई, तो इतनी देर में दूसरे किसी सिपाही ने आवाज दे दी। तो इस सिपाही ने पानी पीने से इनकार किया, कहा कि उसको शायद ज्यादा प्यास लगी, उसे जाके दे दो। वहां वो प्याला लेके गई पानी का, तो किसी और की आवाज आ गई। तो उस मुजाहिद ने कहा कि मुझे नहीं बल्कि उस आदमी को ज्यादा जरूरत है पानी की, वहां दे दें आप। करते करते वो आखिरी मुजाहिद जो कतार में लेटा था वहां गई, तो उसने कहा कि नहीं, वो पहला आदमी जिसने पहले मांगा था उसका हक ज्यादा था, ये पानी उसको दे दो। तो जो पानी का प्याला लेके पहले मुजाहिद के पास गई तो पता लगा कि सभी शहीद हो चुके हैं। तो जिस जमाने में हमने अरूज पाया है वहां हमारा मॉरल कैरेक्टर ये था, तो दूसरों के लिए कुर्बानी और दूसरों को अहमियत अपनी जात पर देना बहुत बड़ी अखलाकी कुव्वत पैदा करता है इंसान में। मैं माफी चाहता हूं, आज मालूम नहीं मौजू को कहां से कहां ले गया मैं, लेकिन ये कुछ सवालात हैं। ये किसी गैर मुल्क से कल में सवाल आया कि ट्रेडिशंस इम्पार्ट द सर्टन एंजल्स वर असाइन ड्यूटी टू गार्ड द रेवलेशन एंड एंश्योर इट्स इंटेक्ट ट्रांसमिशन बिकॉज सैटर्न्स ट्राई टू इंजेक्ट सर्टन एलिमेंट्स इन देयर। उसका हवाला देने के बाद उन्होंने जो सवाल पूछा है वो ये है कि इज इट ट्रू टू द कशफ अलूम ऑफ औलिया इकराम। नहीं, ऐसा नहीं है। कश्फ के सही ट्रांसमिशन के लिए फरिश्ते उसकी हिफाजत नहीं करते, वो इंसान के अपने अंदर का एक जो इंसान है उसकी पाकीज़गी ख्यालात पर मबनी होता है। अक्सर वक़ात यूं हो जाता है कि इंसान जिसे कष्ट समझ रहा होता है वो दर हकीकत उसके अपने ख्यालात ही का अक्स होता है। इसीलिए जो औलिया इकराम हैं वो अपने पास आने वाले लोगों को इसकी तलकीन करते हैं कि आप अहकामात शरीयत पर अमल कीजिए, कोई ऐसी बात जो अहकामात शरिया से जरा भी डेविएट करती हुई हो खा वो कश्फ में नजर आए उसे ड्रॉप कर दें, क्योंकि वो साहिब कश्फ की प्रागंधीय ख्यालात का अक्स है। नबी पैगंबर और रसूल मासूम हैं, और जैसे मैंने पहले अर्ज किया था कि इनको इल्म अल्लाह ताला खुद अता फरमाता है, बराह रास्त पढ़ाए हुए होते हैं रब ताला के, वही के जरिए से पढ़ाता है, इन्हें इल्म अता करता है। पैगंबर की जुबान से निकलने वाला हर लफ्ज मिन जानिब अल्लाह है। उसकी वजह यह है कि अगर कहीं पैगंबर नबी या रसूल कोई दुनियावी तालीम याफ्ता होगा तो वो दुनियावी लोगों से इल्म हासिल करेगा, اور انسان کی عقل بھی نامکمل ہے، ناقص ہے، انسان کا علم بھی نامکمل ہے، فالٹی ہے. تو اگر کسی انسان سے علم لیا پیغمبر نے تو وہ فالٹ ساتھ آئیں گے اس کے، اور پیغمبر سے اگر کہیں کوئی خدا نخواستہ غلطی ہو جاتی تو وہ امت کے لیے دلیل بن جائے گی پھر، کہ امتی یہ کہے گا کہ ہمارے پیغمبر نے یوں کیا تھا اس لیے میں بھی یوں کر رہا ہوں. تو اس چیز کو ختم کرنے کے لیے رب تعالیٰ نے پیغمبروں کی تعلیم و تربیت اپنے ذمے رکھی ہے، اور جو کچھ ان پہ وحی کے ذریعے آتا ہے وہ وحی کچھ بیان کرتے ہیں. لیکن ولی اللہ کی صورت میں یہ نہیں ہے. اولیاء اکرام دنیاوی تعلیم یافتہ بھی ہوتی ہیں، ان کی عقل کے اندر بھی خامیاں ہوتی ہیں، ان کے علم میں بھی خامیاں ہوتی ہیں، انسان ہیں، وہ کسی وقت پراگندہ خیال بھی ہو سکتے ہیں. تو اگر وہ اس کیفیت میں ہیں کہ پراگندگی خیالات ہے تو کشف کے اندر فالٹس آ جائیں گے. تو انسان کو اس لیے بہت محتاط رہنا پڑتا ہے کہ کہیں اس کی اپنی خواہشات تو اسے کشف کی صورت میں نہیں دکھائی دینے لگیں. تو یہ فرق ہے وحی میں اور کشف میں، کہ وحی غلط نہیں ہو سکتی. ایک اور کسی صاحب نے سوال پوچھا ہے کہ ہر 100 سال میں ایک مجدد آتا ہے، کیا اولیاء اکرام میں بھی کوئی مجدد ہوتے ہیں؟ صاحب، مجدد بنتا ہی اولیاء اکرام میں سے ہے. جس طرح سے آئی جی پولیس ڈائریکٹلی کبھی نہیں آتا، وہ ایس پی بھرتی ہو کے درجہ بر درجہ ترقی کرتا ہوا آئی جی کے لیول تک پہنچتا اگر اس کے اندر صلاحیت موجود ہے تو. اسی طرح ولی اللہ ولایت کے سب سے نچلے درجے سے سٹارٹ لے گا، اخیار یا عمران دونوں ناموں سے پکارا جاتا ہے، اور وہاں سے وہ ترقی کرتا کرتا درجہ بدرجہ اوپر آتا چلا جائے گا. یہ اس کی اپنی تقویٰ اور پاکیزگی، عبادات اور نیکی، خلق خدا سے پیار، رب تعالی سے محبت، اس کے نتیجے میں اس کو یہ سب کچھ ملتا چلا جائے گا. تو وہ پھر مجدد عہدہ نہیں ہے، یاد رکھیے گا، یہ اسائنمنٹ ہے. دو چیزیں ہوتی ہیں، ایک رینک ہے جیسے لیفٹنٹ جنرل ہے، اور دوسری اسائنمنٹ ہے وہ کور کمانڈر کی حیثیت سے کام کرتا ہے. ہر لیفٹنٹ جنرل کور کمانڈر نہیں ہوتا، ہر افسر کو ایک ہی طرح کی اسائنمنٹس نہیں ملتی. یہ ایک اسائنمنٹ ہے کہ اسے مجدد کی اسائنمنٹ مل جائے. مجدد کا کام کیا ہے؟ یہ لفظ تجدید سے نکلا ہے کہ 100 سال میں معاشرتی رسومات، انسانی ضروریات، ٹریڈیشنز، روایات، ان کے ذریعے اسلام پر جو گرد جم گئی ہے وہ اس گرد کو صاف کر دیتا ہے، اور نیچے سے اسلام پھر چمکتا ہوا اپنی صحیح شکل میں آ جاتا ہے. مثال کے لیے میں آپ کو ایک کوٹ کر دیتا ہوں کہ جناب حضرت مجدد الافثانی رحمت اللہ علیہ جب دنیا میں تشریف لائے تو یہ وہ دور تھا جب دین اکبری اپنے عروج پر تھا، اور اس نے خاصا فتنہ مچا دیا تھا کیونکہ شہنشاہ ہند نے اسے انٹروڈیوس کرایا تھا، تو بہت سے لوگ بھٹک گئے تھے. حضرت مجدد الافثانی نے آ کے اس فتنے کو ختم کیا تھا، اور اس طرح سے وہ ختم ہوا کہ اس کا نام و نشان باقی نہیں رہا. تو مجدد یہ کام کرتا ہے کہ جو ایسی چیزیں، علائشیں جو شامل ہو گئی ہیں اسلام کے اندر، جس کو ہم بدعتیں کہہ سکتے ہیں، وہ ان چیزوں کو دور کر کے نئے سرے سے اپنی اوریجنل شکل میں اسے لے آتا ہے. انٹروڈیوس نہیں کرا تھا اسلام، یہ یاد رکھیے، وہ انٹروڈیوس ہو چکا ایک ہی بار، اس کو آپ صلی اللہ علیہ وسلم نے انٹروڈیوس کرا دیا، قرآن میں محفوظ ہے. صرف وہ یہ کرتا ہے کہ ایسی بدعتیں جو اس میں شامل ہوئی ہیں وہ لوگوں کو تعلیم دے کے ان بدعتوں کو اسلام میں سے خارج کروا دیتا ہے. تو اسلام اپنی اصل صورت میں ریسٹور ہو جاتا ہے. یہ اولیاء کرام ہی سے ہوتے ہیں. انہی صاحب نے شاید دوسرا سوال بھی پوچھا ہے کہ اولیاء کرام کے احاطے سے کیا مراد ہوتی ہے اور احاطہ کیا ہوتا ہے، وضاحت کر دیجیے. سب دیانتداری کی بات یہ ہے کہ میں اس ٹرم سے واقف نہیں ہوں. میری نظر سے یہ ٹرم روحانیت میں آج تک نہیں گزری. بعض اوقات بہت سے ایسی ٹرمز ہیں جن کو چار چار پانچ پانچ ناموں سے یاد کیا جاتا ہے. ہو سکتا ہے کہ یہ کسی اور چیز سے متعلق ہو اور انہوں نے اس طرح اس کو لکھ دیا، لیکن دیانتداری یہ ہے کہ یہ ٹرم میں نے آج تک کبھی دیکھی نہیں، واسطہ نہیں پڑھا میرا، اس لیے اس کا جواب دینا نہیں چاہتا کہ جس چیز کے بارے میں مجھے پوری طرح معلوم نہیں ہے میں اس پر کوئی زبان نہیں کھولتا کبھی. اگلا سوال یہ ہے کہ سجدہ ہم نے اللہ کو کرنا ہے، لیکن ہم سجدہ زمین کو کیوں کرتے ہیں؟ اس کے اندر تھوڑی سی کریکشن ہے کہ ہم سجدہ زمین کو نہیں کرتے، زمین کو نہیں کرتے، زمین پر کرتے ہیں. کسی بھی شخص کی پیشانی اگر زمین پر لگا دی جائے تو یہ عاجزی کی حد ہے، آخری لمٹ ہے. اس کا ناک مٹی میں رگڑ دیا، یہ ایک محاورہ ہے اردو میں. تو ہم اپنی پیشانی خاک آلود کرتے ہیں رب کے سامنے، عاجزی کے انتہا کو ظاہر کرتے ہیں. سجدہ زمین کو نہیں کرتے ہم، سجدہ اللہ کو ہے، زمین پر کرتے ہیں. صاحب مزار سے ملاقات کے طریقے کی وضاحت کر دیجیے. صاحب وہ غالباً لاسٹ سیٹنگ ہی میں نے عرض کیا تھا کہ صاحب مزار سے جس طریقے سے ملاقات ہوتی ہے وہ کشف القبور کہلاتا ہے. کشف کی کئی شاخیں ہیں، اس کی دو قسمیں ہیں کشف کی. پہلی میں آپ کے لیے بغیر ٹرمنالوجی میں گئے آسان لفظوں میں عرض کر رہا ہوں، کشف اختیاری ہے، اور دوسرا یوں سمجھ لیجئے کشف غیر اختیاری ہے. کشف غیر اختیاری وہ ہے کہ جس میں صاحب کشف کو یہ قدرت اللہ نہیں دیتا کہ وہ جب چاہے حالت کشف میں چلا جائے. عام طور پر اولیاء کرام کے پاس یہی کشف ہوتا ہے، وہ کہیں بھی بیٹھے ہوئے، چلتے ہوئے، بات کرتے ہوئے ان پہ کشف طاری ہو جائے گا اور وہ چیزیں دیکھنے لگیں گے اللہ کی رحمت کے صدقے. لیکن اگر وہ چاہیں کہ وہ اپنی مرضی سے حالت کشف میں داخل ہو جائیں تو وہ نہیں ہو پاتے. کچھ اولیاء کرام ایسے گزرے ہیں جن کو اللہ تعالی نے اپنی رحمت کے صدقے یہ چیز عطا فرما دی کہ جب چاہیں حالت کشف میں چلے جائیں اور چیزیں دیکھ لیں. یہ خالصتاً رب کی رحمت پر اس کا انحصار ہے. کسی شخص کے تقوی، اس کی پرہیزگاری، اس کی نیکی، اس کی عبادات، کوئی اس سے تعلق نہیں ہے. ویسے بھی میں بار بار قرض کرتا رہتا ہوں، جس سے شاید خدشہ یہ ہو کہ آپ یہ سمجھ لیں گے کہ میں عبادات کو رد کر رہا ہوں. ایسی بات نہیں ہے، عبادات ہم پر فرض ہیں، ہمیں کرنی چاہیے. اور وہ بھی میں آپ سے عرض کر چکا کہ عبادت ہم اللہ کی کیوں کریں. تو اس کی دو ریزنز میں ہمیشہ عرض کیا کرتا ہوں کہ وہ اتنا بڑا ہے کہ وہ لائق عبادت ہے، اپنی بڑائی کی وجہ سے، اپنی بزرگی کی وجہ سے وہ لائق عبادت ہے. دوسری چیز یہ ہے کہ उसके हम पर इतने एहसानात हैं कि हम उसका शुक्र अदा करने के लिए उसकी इबादत करें, वरना वो इन चीजों से बेनियाज है, बहुत बुलंद है इन चीजों से, उसे हमारी इबादत की जरूरत नहीं, कोई फर्क नहीं पड़ेगा उसे। यह हमारे अपने फायदे में है कि हम उसकी इबादत करें। तो कश्फ की बात हो रही थी, तो कश्फ जिन लोगों को अल्लाह ये ऐसा कश्फ पता फरमाता है कि जब चाहे वो हालत कश्फ में दाखिल हो जाएं, वो कोई उनकी उनके कमाल को जाहिर नहीं करता, खत्म नहीं, ये उन पर अल्लाह की रहमत को जाहिर करता है कि रब ताला ने उन पे बहुत करम किया, बहुत फजल किया, और उसकी रहमत और उसका फजल ये नहीं देखता कि कौन गुनाहगार, कौन नेक, कौन बद और क्या, कोई परहेजगार क्या। वो रहमत करता है उन लोगों पर भी जो उसको मानते ही नहीं, वो अपनी रहमतें नाजिल फरमाता है, वो पालता है उन लोगों को भी जो उसके मुनकिर हैं, उनको भी जो मुशरिक हैं, उनको भी जो रब ताला से हर वक्त गिले शिकवे करते हैं, उनको भी जो उसके शुक्रगुजार बंदे हैं। उसकी रहमतें तो सबके लिए हैं, जिस तरह बादल जब बारिश बरसाता है तो बादल ये नहीं देखता कि उससे निकलने वाली बारिश दोस्त के घर पर गिर रही है या दुश्मन के घर पर, बारिश यकसां दोस्त और दुश्मन सबके जमीन और घरों पर होती है। रब की रहमतें ऐसी ही हैं। तो यह भी हो सकता है कि बहुत गुनाहगार शख्स हो और रब उस पर अपनी ये रहमत कर दे कि वो ऐसा साहिब कश्फ कमालात बन जाए कि लोग देखते रह जाएं। बात फिर दूर निकल गई। तो कश्फ दो तरह का, इख्तियारी और गैर इख्तियारी, सादा जुबान में कह रहा हूं, वरना टर्म्स इसके लिए और इस्तेमाल होती हैं। फिर आगे इनकी कश्फ की कई एक ब्रांचेस हैं, उन्हीं में जैसे कश्फ शख्सी है, जिस आदमी को कश्फ शख्सी हासिल होगा उसके सामने जब वो बंदा जाएगा तो उस पर तमाम चीजें उस आदमी की आया हो जाएंगी। इसी तरह ये कश्फुल कबूर है कि जिस शख्स को कश्फुल कबूर हासिल हो जाएगा, कब्रों का कश्फ, जब वो किसी भी कब्र पर जाके खड़ा होगा और फातिहा पढ़ना शुरू करेगा तो उसकी मुलाकात साहिब कब्र से हो जाएगी। लेकिन कश्फ के हासिल करने के दर्जे तक पहुंचने के लिए हमें रूह की लताफत के एक खास डिग्री तक जाना होगा, उसके बगैर नहीं होता ये। उसका कोई तरीका कार भी नहीं जो मैं अर्ज कर दूं आपसे, वो तो सिर्फ यही है जैसे मैंने अर्ज किया कि इबादत की सीढ़ी से होते हुए आप नेकी के मंजिल पर चले जाइए। खलके खुदा से प्यार करते करते खालिक की मोहब्बत में मुब्तला हो जाइए। जब इस मकाम पर हम आएंगे तो कश्फुल कबूर हासिल हो जाएगा। इसलिए कि इस मकाम तक आते आते हमारी रूह में इतनी लताफत पैदा हो जाएगी कि हमारी रूह की परवाज उन मकामात तक हो जाए जहां कश्फुल कबूर शुरू हो जाता है। अदरवाइज इसका कोई तरीका नहीं है। मैं आपसे ये अर्ज करूं कि साहब किसी भी कब्र पर जाइए और जाके आप ये जंतर मंतर पढ़िए तो आपको कब्र से जवाब आ जाएगा, ये सब ऐसे ही है, ये गैर इस्लामी चीजें हैं, ये अमलियात और ये जंतर मंतर सब, मैं इन्हें इस्लामी नहीं मानता। इस्लाम में तो सिर्फ सीधी सीधी एक बात है कि अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के अहकामात की पाबंदी कर लीजिए और उनके साथ साथ खलके खुदा से प्यार कर लीजिए और उसकी जितनी खिदमत हो सके कर लीजिए, रब की मोहब्बत खुद ब खुद हासिल हो जाएगी। और जहां रब की मोहब्बत हासिल हुई फिर परवाज बड़ी आसान है और बड़ी बुलंद है। रब ऐसे लोगों को बहुत प्यार करता है जो उसके बंदों से प्यार करते हैं। कोई कश्फुल कबूर का मुझे तो यही एक तरीका पता है, अदरवाइज मुझे कोई किसी और दूसरे तरीके का इल्म नहीं है। इंशाअल्लाह ताला बशर्ते जिंदगी नेक्स्ट संडे मुलाकात होती है आपसे।